अब आप देखिए कि अल्लाह रब्बुल इज्जत आयत नंबर 30 से जो है वो क्या बात मेरे और आपके सामने रखते हैं। अगर हम आयत नंबर 30 पर बात करें तो इससे पहले आप देखें कि पिछली आयत में हमने क्या पढ़ा ना, अल्लाह ताला ने अपनी नेमतों का जिक्र किया, उन नेमतों से क्या क्या चीजें मुराद थी, मसलन ये कि खाना है, पीना है, रुपया पैसा या मकान या रहने की जगह, तो बहुत सी नेमतों का जिक्र करके अल्लाह ताला क्या कहते थे कि तुम मेरी बंदगी करो और तुम क्यों ना उसकी बंदगी करो और तुम कैसे इनकार करो और तुम्हारे अंदर इनकार की जरूरत कैसे पैदा हो। अब यहाँ पे भी एक दूसरी नेमत का जिक्र है और वो दूसरी नेमत जो अल्लाह ताला ने इंसानों को अता की और वो नेमत है इल्म की नेमत। क्योंकि अल्लाह ताला ने यहां से किस्सा शुरू किया है हजरत आदम अलैहिस्सलाम का और इबलीस का, और आदम अलैहिस्सलाम जो के हमारे बाप थे अल्लाह ताला ने उनको दौलते इल्म अता की। अल्लाह रब्बुल इज्जत ने उन्हें ये इज्जत दी कि फरिश्ते भी उनको जो है वो सजदा करें, और हम जो कि उनकी औलाद हैं तो ये हमारे लिए भी बड़ी फखर की बात है कि गोया कि अल्लाह ताला ने मेरे और आपके लिए कि खलक लकुम मा फिल अर्दी जमीआ, जो कुछ जमीन में है सबका सब सिर्फ वही पैदा नहीं किया, जमीन की सारी दौलतें देने के बाद, सारी नेमतें देने के साथ साथ अल्लाह ताला एक और अहम वाक्य की तरफ मुतवज्जो करवाते हैं और ये बात बताते हैं कि वो तुम्हारा रब जो खालिक है, जो परवरदिगार है, जो तुम्हारा मालिक है, जो तुम्हारा रब है, जिसकी बंदगी की तुम्हें दावत दी गई है, तो वो रब है जिसने इस बात का फैसला किया कि तुम्हें अपना खलीफा बनाए। अब क्या कहा, वाइज काला, तो इससे मुराद क्या है कि उज़्कुरू, याद करो, इस जो है और याद करो, जब कहा तुम्हारे रब ने फरिश्तों से, लिल मलाइका थी फरिश्तों से, कि इन्नी जाइलुन फिल अर्दी खलीफा, के मैं जमीन में एक खलीफा बनाने वाला हूं। तो पालू वो बोले अतजअलु फीहा मन युफ्सिदु फीहा व यस्फिकु दिमा, क्या आप जमीन में किसी ऐसे को मुकर्रर करने वाले हैं जो इसके इंतजाम को बिगाड़ देगा और खून बहाएगा, खून रेजियां करेगा। वनानू नुसब्बिहु बिहम्दिका, हम आपकी हमदो सना के साथ तस्बीह करते हैं। वनुकद्दिसु लक, और आपकी तकदीस कर रहे हैं। क़ाल इन्नी आलमु मा ला तालमून, अल्लाह रब्बुल इज्जत ने फरमाया जो मैं जानता हूं वो तुम नहीं जानते। तो यहां से जो है एक खास मजमून जो है वो बयान हो रहा है कि अल्लाह जल्ला जलालहू, अल्लाह रबुल इज्जत ने जब तख्लीके आदम का और दुनिया में इसकी खिलाफत कायम करने का इरादा किया तो अल्लाह ताला ने कहा कि वो वक्त याद करो कि मैंने फरिश्तों से ये बात कही थी कि मैं जमीन में खलीफा बनाने वाला हूं। खलीफा कौन होता है? खलीफा जो होता है वो जैसे कोई मालिक है ना, तो मालिक का वो नायब होता है, मालिक उसको कुछ इख्तियारात दे देता है, कुछ अहकामात दे देता है, और फिर मालिक ये बताता है कि इसके लिए तुम्हारे ये इख्तियारात हैं, ये तुम मेरे अहकामात हैं, इसके मुताबिक तुम इंतजामात जो है वो चलाना। खलीफा असल मालिक नहीं होता, मालिक का नायब होता है, उसके अंडर होता है, और वो जो कुछ भी करता है उसका ये काम होता है कि मालिक के जो ख्वाहिश है या उसकी जो मंशा है, जो उसकी जो मर्जी है, उसके मुताबिक वो काम करे। अगर वो अब खुद मालिक बन बैठे तो फिर क्या नतीजा होता है कि वो कायनात के अंदर या जमीन के अंदर या जिस जगह वो होता है तो उसमें बगावत होनी शुरू हो जाती है, उसमें हालात जो है वो खराब होने शुरू हो जाते हैं। तो अब यहां पर अल्लाह रब्बुल इज्जत फरमाते हैं कि मैंने फरिश्तों से कहा, यानी अल्लाह रब्बुल इज्जत ने फरिश्तों के सामने ये बात रखी कि मैं जमीन में एक खलीफा बनाने वाला हूं। अब यहां पर यह सवाल पैदा होता है कि अल्लाह ताला ने फरिश्तों से कैसे कहा कि मैं जमीन में एक खलीफा बनाने वाला हूं। तो बाज लोग ये बात कहते हैं कि अल्लाह ताला की जात जो है वो इस बात से बेनियाज है कि वो फरिश्तों से मशवरा करते, उन्होंने वो एक उनकी स्कीम थी, उनकी एक प्लानिंग थी, फरिश्ते पहले ही पैदा हो चुके हुए थे जो अल्लाह की बंदगी इबादत कर रहे थे, तो अल्लाह ताला ने अपने वो जो करना चाहते थे वो उनके सामने रखा कि मैं ये काम जो हूं वो करना चाहता हूं। कालू वो बोले, कालू सबके सब, यानी यहां पे जमा का सीगा है, काला एक बोला, अगर होता कालत, एक औरत बोली, कालू वो सब बोले, अतजलु फीहा, क्या तू जो है किसी ऐसे को बनाने वाला है इस जमीन में जो एक तो झगड़ा करेगा और फिर वो जमीन में फसाद पैदा करेगा। अब यहां पर यह सवाल पैदा होता है कि फरिश्तों को यह कैसे पता था कि इंसान जो है वो जमीन में झगड़ा करेंगे और फसाद पैदा करेंगे, क्योंकि वो तो ऐसा इल्म नहीं रखते थे। तो इसके लिए मुफस्सरीन ये कहते हैं कि दरअसल अल्लाह ताला ने अपनी पूरी स्कीम बताई, जब उनके सामने बात रखी ना तो पूरी स्कीम बताई कि ऐसा होगा कि वो लोग जो हैं वो झगड़ेंगे भी लड़ेंगे भी, लेकिन ये कि उनमें अच्छे भी लोग बहुत होंगे, गैर अंबिया भी हैं, रसूल भी हैं, सिद्दीकीन भी हैं, शुहदा भी हैं, तो मेरी एक यकीन है कि मैं ऐसा काम जो है वो करने वाला हूं। तो अब फरिश्तों ने ये सवाल किया कि क्या आप जमीन में किसी ऐसे को मुकर्रर करने वाले हैं जो इसके इंतजाम को बिगाड़ देगा और खूनरेजियां करेगा। और आप फितरी सी बात है कि जब इंसान जो है वो नायब है, ठीक है ना, खुद वो असल मालिक नहीं है, मालिक के ऑर्डर को उसने फॉलो करना है, और वो मालिक के ऑर्डर को छोड़ के अपनी मर्जी करने लग जाए तो क्या होता है कि फिर झगड़ा होता है, लड़ाइयां होती हैं, और लड़ाइयों का अगला नतीजा क्या होता है कि लोग खून बहाना शुरू कर देते हैं। तो फरिश्तों को ये डर पैदा हुआ कि लोग जो है वो क्या करेंगे, झगड़ा करेंगे, लड़ाइयां करेंगे और फिर खून जो है वो बहाएंगे। तो फरिश्तों का ये कहना, इसका क्या मतलब था कि ऐसा नहीं था कि मतलब उनके पास कोई गैब का इल्म था, लेकिन अल्लाह ताला ने जो उनके सामने बात रखी तो उन्होंने अपनी राय का जो है वो इजहार किया। और फरिश्तों ने ये भी कहा कि वह नहनु नुसब्बिहु बिहम्दिका व नुकद्दिसु लक, कि अगर आपको इबादत चाहिए, अगर आपको जो है वो बंदगी चाहिए, अगर आप चाहते हैं कि तस्बीह की जाए, पाकी बयान की जाए, वो तो हम ही कर रहे हैं, तो फिर इन सब चीजों की क्या जरूरत है ना। इसीलिए यानी अगर इससे क्या बात पता चलती है, फरिश्ते से बेहतर है इंसान बनना, फरिश्ते से बेहतर है इंसान बनना, मगर इसमें पड़ती है मेहनत ज्यादा, है ना। तो हम में से बाज लोग कहते हैं ना कि हमसे गुनाह ही ना हो तो किसी से मिलते जुलते ही नहीं है, बिल्कुल ही, बस अपनी इबादत है, अपनी तस्बीह के दाने हैं, कोई गिर रहा है, कोई मर रहा है, कोई बीमार है, किसी के घर डेथ हो गई है, मैयत पड़ी हुई है, मसाइब हैं, मुश्किलात हैं, हम कहते हैं कि भाई ना ना ना, हम इन चीजों में नहीं पड़ते ना। तो अगर ऐसे ही इबादत चाहिए थी तो फिर अल्लाह ताला को मुझे और आपको पैदा करने की क्या जरूरत थी, वो तो फरिश्ते कर ही रहे थे। अल्लाह ताला तो ये चाहते हैं कि पीछे हमने पढ़ा ना कि हकूक अल्लाह भी अदा करो और हकूक इबाद भी अदा करो, हकूक इबाद भी अदा करो, लोगों से मिलो भी, जुलो भी, मुश्किलात में काम भी आओ, हकूक भी अदा करो, और उसके साथ साथ फिर बच बच कर रहो, बच बच कर रहो कि कहीं अल्लाह की नाफरमानी ना हो जाए। क्योंकि फरिश्तों ने ये बात कही कि हम तो बंदगी कर रहे हैं, हम इबादत कर रहे हैं, और आपको पता ही है कि फरिश्ते जो है वो हर वक्त अल्लाह की बंदगी, हर वक्त अल्लाह की इबादत, अल्लाह की तस्बीह जो है वो बयान करते रहते हैं, खताओं से वो मासूम है ना। और फरिश्तों के अंदर शर का कोई मादा नहीं है, फरिश्तों के अंदर ये जरूरत ही नहीं है कि वो इनकार भी करें किसी चीज से। फरमाया قال إني أعلم ما لا تعلمون, कहा कि बेशक मैं ज्यादा जानता हूं, तुम नहीं जानते, गैब का इल्म मेरे पास है। क्या है कि मैं खूब जानता हूं कि क्या अच्छा है, क्या बुरा है, क्या चीज बेहतरी की है, और ये एक मेरी स्कीम है कि मैं ऐसे इंसान को पैदा करना चाहता हूं जिसको अपना नायब बनाऊं, जो मेरे अंडर काम करेगा, और फिर मैं उसके अंदर खैर और शर दोनों चीजें उसके अंदर डालूंगा, फिर मैं देखूंगा कि इख्तियारात भी दूंगा, और फिर मैं ये देखूंगा, मैं इस बात का इम्तहान लूंगा कि वो खैर और शर के जज्बात को लेकर, इख्तियारात को लेकर, फिर वो मेरे बंदे बनते हैं कि नहीं, जबकि मैंने सारी जमीन उनके लिए पैदा की, सारी दुनिया उनके लिए पैदा की है ना। وَعَلَّمَ آدَمَ الْأَسْمَاءَ كُلَّهَا, और सिखा दिए आदम अलैहिस्सलाम को अल्लाह ताला ने सारी चीजों के नाम। तो इससे क्या पता चलता है कि अल्लाह रब्बुल इज्जत ने इंसान को तमाम मालूमात दी, आदम अलैहिस्सलाम को वो सारे नाम सिखा दिए जिसका इल्म इंसानियत को देना था। और ये बहुत बड़ी बात है कि अल्लाह रब्बुल इज्जत ने आदम अलैहि सलाम को इतनी फजीलत दी, इतनी इज्जत दी कि इल्म की दौलत से माला माल कर दिया। अल अस्मा कुल्लाहा, सब की सब चीजों के नाम। अच्छा, इसके बारे में भी जो है कि वो अस्मा जो सिखाए वो क्या थे, मुफस्सरीन की जो हमें राय मिलती है कि क्या चीजें अल्लाह ताला ने सिखाई। तो एक कॉल तो ये है, तीन कॉल मिलते हैं। एक कॉल ये है कि तमाम चीजों के नाम सिखाए, दूसरा कॉल ये है कि फरिश्तों के नाम सिखाए, तीसरा कॉल ये है कि इससे मुराद आदम अलैहिस्सलाम की जुर्रियत यानी औलाद के नाम है। तो अब यहां पर जो असल बात है वो क्या है कि अल्लाह रब्बुल इज्जत ये बात फरमाते हैं कि यानी ज्यादातर लोगों की राय ये है कि इससे मुराद वो इल्म है जो कि चीजों का अल्लाह ताला ने आदम अलैहिस्सलाम को दिया ताकि उनके जहन की गिरफ्त में आ जाए। तो सारी की सारी चीजों का इल्म जो है वो अल्लाह ताला ने आदम अलैहिस्सलाम को जो है वो दे दिया। सुम्मा अरादहुम अलल मलाइकती, फिर उन्हें फरिश्तों के सामने पेश किया। फकाल अम्बिउनी, और फरमाया, अब फरिश्तों से अल्लाह ताला ने ये बात फरमाई कि मुझे बताओ इन चीजों के नाम, बेअस्मा यहा उलाई इन कुन तुम स्वादिकीन, अगर हो तुम सच्चे अपनी बातों में, यानी अगर तुम्हारी ये बात, तुम्हारा ये ख्याल या तुम्हारी ये राय सही है कि इंसान जो है वो बिगाड़ पैदा करेगा, झगड़े करेगा, खून बहाएगा, कत्लो गारत करेगा, तो फिर जरा इन चीजों के नाम तो बताओ। इन कुन तुम स्वादिकीन, अगर हो तुम सच्चे। तो कालू, वो बोले सुबहानक ला इल्म लना इल्ला मा अल्लमतना, कहा कि नक से पाक तो आप ही की जात है, ला इल्मा लना, नहीं है हमारे पास इल्म इल्ला मा अल्लमतना, बस उतना ही जितना कि आपने हमें दे दिया है। इससे ये बात पता चलती है कि हर फरिश्ते के पास उतना ही इल्म है जो उनके डिपार्टमेंट का है, जो उनके शोबे का है। जैसे हवा का फरिश्ता है तो उसको हवा का ही पता है, अगर पानी, वो पानी के मुतल्लिक नहीं जानता, और जो पानी का फरिश्ता है उसको पता है, बारिश का फरिश्ता है उसको पता है, अगर कोई जिंदगी जो को निकालने वाला, मौत देने वाला फरिश्ता, तो उसको अपने डिपार्टमेंट का पता है, उससे ज्यादा उनको नहीं पता। तो यहां से ये चीज साबित होती है कि अल्लाह ताला ने इंसान को फरिश्तों पर फजीलत दी। आदम अलैहि सलाम को ये कहा ना, वा अल्लमा आदम अल अस्मा कुल्लाहा, सब चीजों का इल्म उनको दे दिया। लेकिन अब इन्होंने क्या कहा कि हमारे पास तो है ही उतना जितना कि आपने हमें दिया है, इससे ज्यादा तो क्या है, मा अल्लमतना, हमें वो इल्म दिया ही नहीं गया। इन्नका अंतल अलीमुल हकीम, बेशक आप ही इल्म रखने वाले हैं और आप ही आपकी आप हकीम हैं, हिकमत वाले हैं, तो हकीकत में सब कुछ जानने वाला और समझने वाला आपके सिवा कोई नहीं। तो फिर क्या फरमाया, काला, कहा या आदमू, ए आदम अलैहिस्सलाम, अम्बेहुम बे अस्माहिम, कि इनको बता दीजिए इन चीजों के नाम। यहां पे मुफस्सरीन ये कहते हैं कि जब फरिश्तों से कहा कि तुम इन चीजों के नाम बताओ, ये आयत 31 में क्या है, फकाल अम्बिउनी बि अस्माई हा उलाई, कि इन चीजों के नाम मुझे बताओ। अल्लाह ताला ने फरिश्तों से खुद पूछा कि इनके नाम मुझे बताओ। जब आदम अलैहि सलाम से कहा कि इन चीजों के नाम बताओ, तो ये नहीं कहा कि मुझे बताओ, क्या कहा, अम्बे हुम, इन फरिश्तों को बताओ इन चीजों के नाम। हुम की जमीर फरिश्तों के लिए आई है कि ए आदम, आदम अलैहिस्सलाम, कि इनको बताइए इन चीजों के नाम। तो इसका क्या मतलब है कि आदम अलैहिस्सलाम जो थे उनको मुअल्लम का दर्जा दिया गया, उनको उस्ताद का दर्जा दिया गया, और फरिश्ते जो थे वो तालिब इल्म बने। तो इससे आदम अलैहिस्सलाम की फजीलत का जो है वो इजहार होता है। तो और इससे क्या पता चलता है के फलम्मा अम्बाहुम बे अस्माहिम, फिर अल्लाह ताला ने बता दिए आदम अलैहिस्सलाम ने बता दिए उनको इन चीजों के नाम, यानी जब अल्लाह ताला ने उनसे कहा था आदम अलैहिस्सलाम से कि तुम इन्हें इन चीजों के नाम बताओ, तो जब उसने इनको इन सब चीजों के नाम बता दिए, कौल अलम अकुल लकुम इन्नी आलमु गैब अस्समावाती वल अर्द, अल्लाह ताला कहते हैं कि अल्लाह ताला ने फरमाया कि मैंने तुमसे ना कहा था कि मैं आसमानों और जमीन की वो सारी हकीकतें जानता हूं जो तुमसे पोशीदा है ना, और जो कुछ तुम जाहिर करते हो वो भी मुझे मालूम है, और जो कुछ तुम छुपाते हो उसे भी मैं जानता हूं, कि तुम्हें ये बात नहीं पता थी, ये मुझे पता थी कि जिस इंसान के बारे में तुम ये कह रहे थे कि वो जो है वो खून बहाएगा, वो झगड़े करेगा, अब देखो कि इल्म उसी के वही बता सका, इल्म उसने सीखा और उसने बताया और तुम नहीं बता सके, है ना। तो इससे क्या बात पता चलती है कि इंसान जो है वो फरिश्तों से अफजल है, अल्लाह ताला ने सारी दुनिया में जो कुछ ही बनाया तो वो इंसान के लिए बनाया, इंसान को अशरफुल मखलूकात ठहराया। और दूसरी बात ये पता चलती है कि पूरे आसमान और जमीन में जो गैब का इल्म है ना, सवाए अल्लाह के किसी को नहीं पता, फरिश्तों को भी नहीं पता। पहले मक्का क्या करते थे, वो फरिश्तों को अल्लाह की बेटियां कहते थे, वो शिर्क करते थे, तो यहां पर भी अल्लाह ताला ने कहा कि वालमु मा तुबदूना वमा कुंतुम तक्तुमून, के जो चीज तुम जाहिर करते हो, जो कुछ तुम छुपाते हो, सारी बातें जो है वो मुझे पता है, सारी चीजें जो है मैं जानता हूं। तो अब यहां पर आप देखें कि अल्लाह ताला ने इस बड़ा वाजे अंदाज में ये बात की, इसका ये मतलब नहीं है कि फरिश्तों पे कोई मलामत की कि तुम कुछ छुपा रहे हो, बल्कि ये कि अल्लाह ताला को पता है कि इंसान जो है वो छुपाता भी है कुछ चीजों को और जाहिर भी करता है, तो अल्लाह ताला ने यहाँ पर जो है वो बात कही। फिर फरमाया वाइज कुलना लिल मलाइकति इसजुदू लि आदम फसजदू इल्ला इबलीस, फिर जब हमने फरिश्तों को हुक्म दिया कि आदम के आगे झुक जाओ तो सब झुक गए सिवाय इबलीस के, अबा वस्तकबरा, इबलीस ने इनकार किया और किब्र मांगा, यानी बड़ाई के घमंड में पड़ गया, फकैन मिनल काफिरीन, और वो नाफरमानों में शामिल हो गया। अब यहां पे जो बात बताई जा रही है वो क्या है कि फरिश्तों से को ये हुक्म दिया गया कि वो आदम अलैहिस्सलाम के आगे झुक जाए, है ना। तो सवाल ये पैदा होता है कि ऐसा कैसे हुआ कि आदम अलैहिस्सलाम को सजदा करने के लिए कहा गया, हालांकि सजदा अल्लाह के सिवा किसी और के लिए जायज है ही नहीं, क्योंकि इस्लाम ने ये सजदे की इस शक्ल को, रिस्पेक्ट की इस शक्ल को खास तौर पे अल्लाह के लिए खालिस कर दिया है और किसी के लिए हम नहीं कर सकते। तो इसकी वजह यह है कि इस्लाम जो है अल्लाह का आखिरी दीन है, कंप्लीट एंड लास्ट रिलीजन है, और तौहीद की हकीकत मुकम्मल तौर पर इस्लाम के अंदर जो है वो डाल दी गई है। लेकिन इससे पहले क्या था कि इस्लाम से पहले किसी की इज्जत के लिए सजदा ताजीमी जो था वो जायज था, तो हो सकता है मुफस्सरीन ये कहते हैं कि इसलिए ये कहा गया हो कि इनको जो है वो सजदा किया जाए। दूसरी ये राय है कि ऐसा नहीं है कि बाकायदा सजदा ही करने को कहा गया, बल्कि किसी की रिस्पेक्ट के लिए थोड़ा सा झुक नहीं जाते, थोड़ा सा वो करते हैं, तो उसके लिए अल्लाह ताला ने जो है वो कहा कि इसकी ना रिस्पेक्ट करो, इसको इसके आगे थोड़ा सा जो है वो झुक जाओ। तो यहाँ पे सजदे के बारे में ये दो अकवाल हैं, दो कौल हैं जो हमें मुफस्सरीन से जो है वो पता चलते हैं, कि क्योंकि अल्लाह ने हुक्म दिया था और अगर अल्लाह के हुक्म के मुताबिक फरिश्ते सजदा कर रहे हैं तो ये गलत नहीं है, ठीक है ना, क्योंकि अल्लाह ताला जो है वो इस कायनात की सबसे सच्ची और असल हकीकत है, वो जब चाहे जो चाहे जैसे चाहे कहे। और दूसरी बात यह है कि बस सिर्फ रिस्पेक्ट के लिए ही कहा था, है ना। और तीसरी बात यह है कि उम्मते मुहम्मदी के लिए सल्लल्लाहु अलैहि वसल्लम हमारे लिए जायज नहीं है कि हम जो है वो किसी की रिस्पेक्ट के लिए भी उसको सजदा करने लगे, है ना। तो क्योंकि हमें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस से ये बात भी पता चलती है कि अगर यानी किसी का किसी को सजदा करना जायज होता तो फिर औरत से कहा जाता कि वो अपने शोहर को सजदा करे, लेकिन आपने ऐसा कहा नहीं, लेकिन लोग ये समझते हैं कि हाँ शोहर के लिए सजदा करना जायज है, लेकिन ऐसा है नहीं। अगर ऐसा होता तो फिर ऐसा होता। तो असल सजदा जो है वो किसको करना है? अल्लाह रब्बुल इज्जत को करना है, यानी बंदगी सिर्फ और सिर्फ जो है वो अल्लाह की करनी है, अताअत जो है वो सिर्फ और सिर्फ जो है वो अल्लाह की करनी है। तो अब अगली बात जो यहां पे हमें समझ आती है वो क्या है कि इब्लीस ने क्यों इनकार किया। ये सवाल पैदा होता है कि फरिश्ते तो सारे के सारे झुक गए है ना, फसजदू, सब ने सजदा किया इल्ला इब्लीस। इब्लीस के अंदर इतनी जुर्रत कहां से आ गई? उसने इनकार क्यों किया अल्लाह के हुक्म का? तो इसके लिए मुफस्सरीन ये बताते हैं कि फरिश्तों ने तो आदम अलैहिस्सलाम की फजीलत को तस्लीम किया और उन्होंने अल्लाह का कहना माना, लेकिन इब्लीस दरअसल फरिश्तों में से नहीं था, ये जिन्नों में से था, और अपनी इबादत गुजारी की कसरत की वजह से ये फरिश्तों में घुला मिला रहता था। बाज लोगों का ये भी ख्याल है कि इंसान को पैदा करने से पहले जमीन पर जिन आबाद थे, और जब फितना फसाद वो बहुत करने लगे जिन, और लड़ने लगे और झगड़ने लगे, तो फरिश्तों ने जिनों को समंदरों की तरफ भगा दिया। इसीलिए बाज लोग कहते हैं कि फरिश्तों ने ये कहा था कि इंसान भी कहीं जिनों की तरह खून तो नहीं बहाएगा, और बाज लोग कहते हैं कि चूंकि अल्लाह ने अपनी पूरी स्कीम उनके सामने रखी थी, इसलिए फरिश्तों ने कहा कि ये भी कहीं खून ना बहाए जो आप कह रहे हैं। तो अल्लाह ताला ने बताया कि अगर वो बात हो सकती है तो ये भी है कि जिन बातों का तुम जवाब नहीं दे सके, आदम अलैहिस्सलाम ने उन बातों का जवाब दिया। तो ये इतना अफजल और आला भी हो सकता है ना, खैर भी है इसके अंदर। और दूसरी बात ये कि इब्लीस जो है, क्योंकि ये जिन्नों में से था, और जब फितना फसाद की बिना पर फरिश्तों ने जिन्नों को समंदरों की तरफ भगा दिया, तो उस वक्त ये फरिश्तों में ही रहा, ये नहीं क्या, क्योंकि ये बहुत नेक था। लेकिन जिन्नों के अंदर जो है वो कुव्वत और इरादा है, खैर और शर की तमीज है, जैसे इंसानों के अंदर है ना, लेकिन फरिश्तों के अंदर नहीं है ना। जब अल्लाह ताला ने सजदा करने का हुक्म दिया तो अब क्या था कि फरिश्ते जो थे उन्होंने तो उसको फॉलो कर लिया, पर जिन ने इनकार किया। जिन ने कहा कि मेरी तरह की एक मखलूक है, इब्लीस ने कहा मेरी ही तरह की एक मखलूक है, इसको मैं क्यों सजदा करूं? उसके अंदर बुगत पैदा हो गया, हसद पैदा हो गया, पर अल्लाह ताला कहते हैं के अबा, उसने इनकार कर दिया, उसने इनकार कर दिया। और इनकार क्यों किया? वस्तकबरा, किब्र की वजह से। उसने कहा कि मेरा इतना आला मकाम है, मैं इतनी बंदगी और इबादत करता हूं, और अंदरूनी तौर पर वो हसद और कीना ने जब उसको जोश मारा तो फिर उसने अपनी फजीलत का बरमला अजहार करना शुरू कर दिया। और हकीकत यह है कि उसका जुर्म सिर्फ इतना ही नहीं था कि उसने सजदा नहीं किया था, बल्कि क्या है कि इससे भी ज्यादा जुर्म यह था कि तकब्बुर की वजह से हुक्म इलाही के मुकाबले में उसने अपनी बर्तरी जाहिर करनी शुरू कर दी। यानी एक तरफ अल्लाह का हुक्म था कि सजदा करो, एक तरफ उसने क्या किया, वस्तकबरा। मैंने आपको बताया था अलिफ सीनता नून सीनता या सीनता जब किसी वर्ब के शुरू में आते हैं तो मांगने के मानी पाए जाते हैं। एक होता है, ये भी आ सकता था ना, कबारा, किब्र किया, किबारा है ना, लेकिन वस्तकबरा यानी इस तकबार उसके अंदर पैदा हो गया, यानी वो किब्र मांगने लगा। उसने कहा कि मैं ज्यादा अफजल चीज हूं, मैं ज्यादा आला चीज हूं। तो आप सोचें कि एक तरफ अल्लाह के जो का हुक्म और एक तरफ उसका इनकार करना। वह कैन मिनल काफिरीन, और वो हो गया कुफर करने वालों में से। वह कुल ना या आदम, और हमने कहा ए आदम तुम और तुम्हारी बीवी दोनों जन्नत में रहो। अब क्या है कि अल्लाह ताला ने आदम अलैहिस्सलाम से कहा कि तुम और तुम्हारी बीवी दोनों जन्नत में रहें। क्या करें वहां पे जब जन्नत में रहें? वकुला मिन्हा रगदन हैसु शितुमा वला तक्रबा हाजिहि शजरा, कि यहां से जितना चाहो खाओ, वफरागत खाओ, मगर इस दरख्त का रुख न करना, फतकूना मिन जालिमीन, वरना तुम जालिमों में शामिल हो जाओगे। अब आप देखें कि अल्लाह ताला ने जो है, चूंकि एक स्कीम बनाई हुई थी कि जमीन की सब चीजें इंसान के लिए हैं, इंसान को पैदा करना चाहते थे उसको खलीफा के तौर पे, है ना, ये आपने सब पढ़ लिया ना। तो अब ये है कि उसका जमीन पर भेजने से पहले उसका इम्तिहान लिया, और उसका इम्तिहान लेने के लिए उसको जन्नत में रखा कि मैंने इसके अंदर खैर और शर की दोनों खूबियां जो रखी हैं तो मैं देखता हूं कि ये कितना, हालांकि अल्लाह खूब जानता था, उसको इम्तहान इस तरह लेने की जरूरत नहीं थी, अल्लाह को खुद ही सारा पता था, लेकिन अल्लाह ताला ने जो है उसको जज करने के लिए जो है वो जन्नत में रखा। कहा कि सब कुछ खाना, बस एक इस दरख्त के पास ना जाना, हाजे हिस शजरा, इस एक दरख्त के पास ना जाना, फतकूना मिन ज़ालिमीन, वरना तुम जालिमों में से शामिल हो जाओगे। अब यहाँ पे ये बात आप याद रखिएगा कि ऐसा नहीं था कि उस दरख्त का कोई खास नाम हमें कुरान या हदीस से पता चलता है। बस अल्लाह ताला ने आदम अलैहिस्सलाम की अतात का इम्तहान लेने के लिए बस उनको कहा कि सारा कुछ खाओ पियो, जो चाहे करो, बस इस दरख्त के करीब भी ना जाना। एक होता है ना कि यानी खाओ ना, जो ऑर्डर दिया, जो उनको बात कही, वो इतनी जबरदस्ती के करीब भी ना जाना, क्योंकि जब इन जो लिमिटेशन होती हैं, जो बाउंड्रीज होती हैं, जब इंसान उनके एंड एंड पर चला जाता है ना, तो एनी टाइम वो स्लिप हो जाता है और फिर वो हदूद से बाहर निकल जाता है। मसलन आप देखें, समंदर के किनारों पे से दूर रहना चाहिए, है ना? जब कुछ लोग समंदर के बीच पे जाते हैं, एंड एंड पे रहते हैं, एकदम वो अंदर भी चले जाते हैं, गिर जाते हैं, है ना? तो यहां पर भी अल्लाह ताला ने खास दरख्त की तरफ इशारा करके कहा कि इसके करीब भी ना जाना। मकसद क्या था? कि इसका फल नहीं खाना, ना करीब जाओगे ना फल खाओगे, है ना? और मकसद क्या था? कुरान इसकी कोई तफसील नहीं बताता दरख्त कौन सा है, और हमारे मुसलमान अमल करने की बजाय, यानी इस वाक्य से, इस कहानी से तो ये सबक मिलता है ना कि अल्लाह के रूल्स को फॉलो करना चाहिए। आज तक हम यही बहस करते रहते हैं कि वो दरख्त का नाम क्या था, वो दरख्त था किस चीज का। कुछ लोग कहते हैं वो गंदुम का दरख्त था, गंदुम, ये जिसकी रोटी खाते हैं, ब्रेड, लेकिन कहीं कुरान से या हदीस से ये पता नहीं चलता कि वो गंदुम का दरख्त था। हमें भी अपने पास से कुछ भी उसकी बात बयान करने की जरूरत नहीं है। भारत असल बात क्या है कि अल्लाह ताला ने उनका इम्तहान लिया और फिर कहा कि ये शजरे ममनुआ है। शजरे ममनुआ क्या? ऐसा ऐसा दरख्त जिसके पास जाने से मना कर दिया गया है, जिसको टच करने से मना किया गया है, और अगर आप इसके पास गए तो फतकूना मिन ज़ालिमीन, तो जालिमों में शामिल हो जाएंगे। जालिम कौन होता है? हाँ?
जो किसी को उसका हक ना,
शाबाश, जो किसी को उसका हक नहीं देता। जलमा, शिर्क करना। शिर्क को अल्लाह ताला ना कुरान में जुल्म कहते हैं। क्या कहते हैं? या बुनैया ला तुशरिक बिल्लाह इन्ना शिर्क लज़ुल्मुन अज़ीम। सूरत लुकमान में हजरत लुकमान अलैहिस्सलाम अपने बेटे को नसीहत कर रहे हैं कि ऐ मेरे बेटे, शिर्क न करना, शिर्क करना लज़ुल्मुन अज़ीम है, बहुत बड़ा जुल्म है ना? तो इससे क्या पता चलता है कि जब हम शिर्क करते हैं तो अल्लाह की बंदगी का हक अल्लाह ताला को नहीं देते, हम अल्लाह की अतात नहीं करते। और इससे मुराद क्या है? जुल्म के अरबी जबान में मानी ही ये है कि किसी चीज को उसकी असल जगह पे ना रखना। जैसे कोई चीज होती है ना, और आप उसको उठाते हैं और उसकी जो सही जगह होती है आप उसके ऊपर रख देते हैं, है ना? लेकिन जब इंसान जो है वो जुल्म करता है तो क्या करता है कि उस चीज को उसकी असल जगह पर जो है नहीं रखता, उसको उसका सही मकाम जो है वो नहीं देता। तो यहां पर भी यही बात है कि अल्लाह ताला ने कहा वरना तुम जालिमों में शामिल हो जाओगे, तो यानी हक तलफ करोगे, अल्लाह की नाफरमानी करोगे। और अल्लाह ताला ने मुझे और आपको जो जिस्म दिया है वो किस लिए दिया है? कि आंखों से वो देखें जो ठीक चीजें हैं, कानों से वो सुने जो सही बातें हैं। अगर कानों से मैं और आप गीबत सुनते हैं, है ना, गीबत करते हैं जबान से और कानों से सुनते हैं, तो ये भी जुल्म है, कान का सही इस्तेमाल नहीं है, है ना? तो अब ये चीजें अल्लाह ताला ने मेरे और आपके इख्तियार में दे दी हैं, अब मेरी और आपकी मर्जी है कि इसका मैं और आप इस्तेमाल क्या करते हैं। अगर सही इस्तेमाल करते हैं तो फिर ये तो है बंदगी, ये तो है सही सही अंदाज, और अगर गलत इख्तियार करते हैं तो इसका मतलब है फिर हम जुल्म कर रहे हैं। हम तो उसी को जुल्म समझते हैं ना, कोई किसी को कत्ल कर दे, मार दे, उसकी कोई चीज छीन ले, उसकी जगह पे बैठ जाए, उसकी गाड़ी पे कब्जा कर ले। नहीं, जुल्म के अंदर शिर्क करना, गइबत करना, और अल्लाह की बंदगी ना करना, अल्लाह की नाफरमानी करना, और बंदों के जो हकूक है उनको अदा ना करना, ये सब के सब जुल्म की तारीफ में आते हैं। फतकूना, तुम दोनों हो जाओगे। दोनों से मुराद कौन है? आदम अलैहिस्सलाम और بیوی حوا، اور پیچھے بھی کہا تھا نا تقربا، قریب نہ جانا، اور پہلے بھی کہا تھا کلا تم دونوں کھاؤ، ہے نا؟ تو جنت میں سے سب کچھ کھانا ہے، بس ایک درخت کے پاس نہیں جانا. جیسے آپ گھر سے باہر جائیں اور بچوں کو کہیں کہ ڈائننگ ٹیبل پر جو چیزیں یہ بھی تم کھا سکتے ہو، جو فریج کے اوپر ہے یہ بھی کھا سکتے ہو، بس فریج کے اندر بھی اوپر بھی، بس یہ الماری کے اندر جو ہے نا چیز اس کو ٹچ نہیں کرنا، یا اس وائر کو نہیں چھیڑنا، یا اوون آن نہیں کرنا میری غیر موجودگی میں، ہے نا؟ تو بچہ سوچتا ہے کہ اچھا یہ تو ساری باتیں ٹھیک ہے، لیکن میں دیکھوں تو صحیح لائٹ نکلتی کیسی ہے، الماری کے اندر ہے کیا؟ وہ کرسی رکھتا ہے، پھر ایک سٹول رکھتا ہے، پھر اوپر چڑھتا ہے، پھر وہ گرا ہوتا ہے، پھر وہ چوٹ لگی ہوتی ہے، پھر وہ کیا ہے کہ ایمرجنسی ہے، پھر بلڈ ہے، پھر بہت سی باتیں ہیں نا، ہوتا ہے نا، وہی کام کر کے دیکھتا ہے. جیسے وہ پچھلے دنوں جب ہم امریکہ میں تھے، ٹین ایجر بچوں نے نا اکٹھے ہوئے تھے ماں باپ کسی گھر میں، بہت سے جیسے فرینڈز اکٹھے ہوتے ہیں نا، تو وہ مزہ کیا، رات کو کھیلے، کھانا کھایا، اور گھر والے سو رہے تھے، صبح انہوں نے نا گاڑی سٹارٹ کر لی اور ایکسیڈنٹ ہوا، اور کافی اس میں نا ڈیتھ ہو گئی، اور گھر والوں کو پتا بھی نہیں تھا نا. تو مطلب آپ دیکھیں کہ بعض اوقات جو چیزوں سے منع کیا جاتا ہے انسان کی بہتری کے لیے کیا جاتا ہے. تو انسان کہتا ہے بس میں ذرا چیک کر تو دیکھوں، میں ذرا تھوڑا سا اس کو دیکھوں تو صحیح ہے کیسا نا، ہے نا؟ جیسے اب آپ دیکھیں شراب حرام ہے، سگریٹ پینا نہیں چاہیے، یہ کوئی پسندیدہ چیز نہیں ہے، ایک نشہ ہے نا، کیونکہ یہ فرسٹ اسٹیپ ہے، پھر انسان آگے بڑھتا ہے. تو جو لوگ پیتے ہیں نا، وہ جو نہیں پینے والے ہیں، تو کہتے بس ذرا چیک کر تو دیکھو، صرف دیکھنا ہے تم نے یہ کیسا ہے. تو یہ فرسٹ اسٹیپ ہوتا ہے گناہوں کو اختیار کرنے کا. جس چیز سے منع کر دیا جائے، اس کی جو اصل حکمت ہے وہ سمجھ میں آئے یا نہ آئے، ہمیں اس میں کتنے ہی فائدے کیوں نہ نظر آئیں، لیکن میری اور آپ کی یہ زندگی کا مقصد ہے، میرا اور آپ کا یہ طور طریقہ بن جانا چاہیے کہ مجھے ان راہوں پہ نہیں جانا، مجھے وہ غلط کام نہیں کرنے جس سے اللہ نے منع کر دیا، اس کے قریب بھی نہیں جانا. تو یہ ہے کہ اصل بات. اب کیا ہوا، فَأَزَلَّهُمَا الشَّيْطَانُ عَنْهَا، آخر کار شیطان نے ان دونوں کو جو ہے وہ بہکا دیا، ان دونوں کو جو ہے وہ پھسلا دیا. یہ دونوں کون تھے؟ ہما، حضرت آدم علیہ السلام اور حضرت آدم علیہ السلام اور بی بی حوا. اچھا، عیسائیت میں یہ بات آتی ہے کہ حضرت بی بی حوا نے حضرت آدم علیہ السلام کو کہا کہ نہیں اس درخت کے پاس جاتے ہیں. تو اس سے ہمارے ہاں بھی مسلمانوں میں یہ بات آ گئی کہ عورت گناہوں کی جڑ ہے، سارے گناہ عورت کرتی ہے. ایسا نہیں ہے، یعنی اصل بات یہ ہے کہ شیطان ہے اصل میں. فَأَزَلَّهُمَا الشَّيْطَانُ، شیطان نے ان دونوں کو بہکایا، یعنی جہاں بی بی حوا بہکی وہ شیطان کی باتوں میں آئیں، یہی حضرت آدم علیہ السلام بھی. ایسا نہیں تھا کہ حضرت آدم علیہ السلام نہیں بہکے، دونوں ہی بہکے، حضرت آدم علیہ السلام بھی اور بی بی حوا بھی. اور ایسا نہیں ہے کہ عورت گناہوں کا مجموعہ ہے، عورت گناہوں کی گٹھڑی ہے، ایسا نہیں ہے. حضرت حاجرہ بھی دیکھ لیں، اللہ تعالیٰ نے حضرت حاجرہ کے عمل کو اتنا پسند کیا کہ وہ جب ابراہیم علیہ السلام ان کو چھوڑ کر آئے تھے، تو یہ کہانی کبھی بعد میں آگے پڑھیں گے، تو انہوں نے پوچھا تھا کہ آپ مجھے کیوں چھوڑ کے جا رہے ہیں، جب تین دفعہ پوچھا اور خاموش سے، تو پوچھا کیا اللہ نے حکم دیا ہے؟ انہوں نے کہا کہ ہاں ابراہیم علیہ السلام نے. تو بی بی حاجرہ نے کہا کہ پھر میرا اللہ مجھے ضائع نہیں کرے گا، ہے نا؟ اور پھر وہ جب بچے کو پیاس لگتی ہے، پھر وہ پانی لاتی ہیں آب زمزم، تو ان کا وہ بھاگنا اللہ کو اتنا پسند آیا، عورت کا ایک عورت کا عمل اللہ کو اتنا پسند آیا کہ اللہ نے عورت کو اتنی عزت دی. آج عورتیں تو عورتیں، مردوں کا بھی حج اور عمرہ مکمل نہیں ہوتا جب تک کہ وہ صحیح نہیں کرتے. مجھے بڑی اچھی لگتی ہے یہ بات کہ آپ کیسے کہتے ہیں کہ اسلام جو ہے وہ عورت کو عزت نہیں دیتا، اسلام جو ہے عورت کو مقام نہیں دیتا، اسلام عورت کی اور مرد کی دونوں کی عزت اور احترام کرتا ہے. یہ تو تھوڑا فرق ہے کاموں کا، اور ہم نے اس کو یہ سمجھ لیا کہ مرد جو ہے اس کو زیادہ حقوق ہیں اور عورتوں کو کم حقوق ہیں، ایسا نہیں ہے میری پیاری بہنوں. یہاں پہ بھی اللہ تعالیٰ کیا کہہ رہے ہیں کہ شیطان نے ان دونوں کو بہکا دیا، کیونکہ انسان ہے نا. تو فَأَخْرَجَهُمَا، پھر ان دونوں کو نکلوا دیا، مما کانا فیہا، جس میں وہ تھے. یعنی آخرکار شیطان نے ان دونوں کو اس درخت کی ترغیب دے کر ہمارے حکم کی پیروی سے ہٹا دیا، اور انہیں اس حالت سے نکلوا کر چھوڑا جس میں وہ تھے. तो अब आप देखें कि अब यहां पर भी जो लफ्ज इस्तेमाल हुआ है वो क्या है कि अजलाल अजलाल अजल्लाहुमा अजलाल, इसके मानी क्या है कि शैतान ने उनको लग्जिश दी, शैतान ने उनको धोखा दिया। तो अब धोखा जो है वो कैसे दिया, क्योंकि शैतान को जब कहा गया था कि सजदा करो इब्लीस को, तो उसने जब सजदे से इनकार किया तो अब क्या था, वो तो था ही अल्लाह के नापसंदीदा बंदों में से, तो उसने सोचा कि हजरत आदम अलैहिस्सलाम को सजदा न करने की वजह से मेरा यह हाल हो रहा है, तो मैं इनसे बदला क्यों ना लूं। तो उसने उनको धोखे में डाला और उनसे ये उनके दिल में ये ख्याल डाला कि आप उस दरख्त के पास जाएं और इससे आपको बहुत फायदा होगा। बल्कि अल्लाह रब्बुल इज्जत फरमाते हैं कि शैतान ने क्या कहा, कासमहुमा, कसम खाकर इन दोनों से कहा, इन्नी लकुमा अनिन्नासिहीन, के मैं तुम दोनों के लिए जो है वो नसीहत करने वाला हूं, मैं तुम्हारा बड़ा खैर खा हूं, तुम मेरा कहना मानो और इस दरख्त को खाओ और तुम्हें अबदी जिंदगी मिल जाएगी। ये सूरत अल आराफ की आयत 21 है, वहां पे भी ये किस्सा बड़े तफसील से है और अल्लाह ताला कहते हैं कि शैतान ने कसम खाकर कहा कि मैं तुम दोनों की खैरखाही करने वाले लोगों में से हूं। तो अच्छा, अब ये इबलीस जो है ऐसा नहीं है कि ये कोई खास एक किरदार है, इबलीस कोई भी हो सकता है, इंसान भी हो सकता है और जिन भी हो सकता है, कोई भी हो सकता है। तो उस वक्त उसने मानने से इनकार कर दिया था और फिर हजरत आदम अलैहिस्सलाम को और बीबी हवा को जो है वो धोखा दिया, और वो नेमते जिनके बारे में अल्लाह ताला ने कहा था, उस्कुन अंता वज़ौजकल जन्ना, कि तुम और तुम्हारी बीवी, तुम और तुम्हारा साथी, तुम दोनों जन्नत में रहो, वकुला मिन्हा रगदन हैसु शिअतुमा, और जितना चाहो जहां से मर्जी चाहो खाओ पियो मजे करो, बस एक काम नहीं करना। तो शैतान ने उनसे वो काम जो है करवा दिया और फिर क्या हुआ कि उनको उन नेमतों से निकलवा दिया है। फअखरजहुमा, खराजा निकलना, अखराजा निकालना, मैंने बताया था ना आपको ये बात, अखराजा उन दोनों को निकलवा दिया। तो हुआ तो सब अल्लाह के हुक्म से ही है ना, मगर ये कि शैतान के सबब, शैतान के असर से हुआ। फिर अल्लाह ताला कहते हैं, वकुल नहबितु बादुकुम लिबादिन अदू, हमने फिर हुक्म दिया कि अब तुम सब यहां से उतर जाओ, तुम एक दूसरे के दुश्मन हो, और फिर क्या करना है, वलकुम फिल अर्दी मुस्तकर्रुम व मताउन इलाहीन, और तुम्हें एक खास वक्त तक जमीन में ठहरना है और वहीं गुजर बसर करनी है। अब इसका क्या मतलब है, बाज लोग ये समझते हैं कि जब हजरत आदम अलैहिस्सलाम से गलती हो गई और बीवी हवा से गलती हो गई तो अल्लाह ताला ने उनको जन्नत से निकाल दिया है, असल बात ये नहीं है। असल बात ये है कि अल्लाह ताला ने तो पहले ही फरिश्तों को ये बात कही थी कि इन्नी जाइल उन फिल अर्दी खलीफा, कि मैं जमीन में खलीफा बनाने वाला हूं। तो इसका ये मतलब है कि उनको बनाया ही इसलिए था कि वो जमीन में जाएंगे और रहेंगे, ठीक है, और जमीन में मेरे खलीफा यानी नायब बनकर रहेंगे और मेरे जो ऑर्डर्स हैं उसके मुताबिक जिंदगी का निजाम कायम करेंगे। जन्नत में जो रखा था वो थोड़ी देर टेस्ट करने के लिए, इम्तिहान लेने के लिए रखा था, ठीक है, वो टेस्ट में फेल होते या पास होते आखिरकार उनको आना तो नीचे ही था, ठीक है। तो ऐसा नहीं है कि उनको सजा के तौर पर दिया, नीचे उतारा, क्योंकि आप आगे कुरान में पढ़े, अभी हम कुरान में आगे ही पढ़ रहे हैं कि अल्लाह ताला क्या कहते हैं कि यहां पे तो ये कहा ना कि अब तुम सब यहां से उतर जाओ, तुम एक दूसरे के दुश्मन हो और तुम्हें एक खास वक्त तक जमीन में ठहरना और वहीं गुजर बसर जो है वो करना है। तो कौन एक दूसरे के दुश्मन है, कि इंसान का दुश्मन शैतान और शैतान का दुश्मन इंसान। तो शैतान का दुश्मन तो इंसान है, कैसे पता चला कि सजदा करने का जब हुक्म दिया गया और जब उसने इनकार किया शैतान ने, तो फिर क्या हुआ कि वो असली जो उसका मकाम था, जो अल्लाह के हाँ वो फरिश्तों के साथ घुल मिलकर रहता था, उससे वो हट गया है ना, वो रजीम बन गया। अब ये है कि फिर हमारा दुश्मन शैतान कैसे बन जाता है, इंसान का दुश्मन शैतान कैसे है। तो असल बात ये है कि शैतान जो है उसके अंदर फिर वो हसद है, वो ये कहता है कि इसकी वजह से मेरा ये हाल हुआ, तो अब ये कि मैं इसको बहकाऊंगा, मैं میں اس کو ترغیبات نفس دلاؤں گا، میں اس کو خواہشات وشز جو ہے نا کہوں گا تم اس کو فالو کرو، اللہ کی بندگی نہیں کرنی، میں اس سے دوستی کروں گا، اس کو دھوکہ دوں گا، چیٹ کروں گا، اور پھر اس کو گناہوں کی رغبت دلاؤں گا. تو یہ جو حضرت آدم علیہ السلام جو ہیں ان کو ایسے ہی تھوڑی کہا تھا کہ اس درخت کے قریب چلے جاؤ اور وہ چلے گئے تھے، ایسے تھوڑی ہوا تھا. وہ آگے آپ قرآن میں مختلف جگہ پہ اس کی تفصیل پڑھیں گے کہ وہ کیا کہا تھا کہ تمہیں پھر ہمیشہ کی زندگی مل جائے گی، تم بہت اچھے بن جاؤ گے، فرشتے بن جاؤ گے، ہے نا. تو انہوں نے کہا کہ جب ایسے اچھا بننا تو کیا فرق پڑتا ہے کہ درخت کے پاس سے کیوں نہ چلے جائیں، ہے نا. تو یہاں پر بھی کیا ہے کہ اللہ تعالیٰ نے یہ بتا دیا کہ اب تمہیں خاص وقت تک زمین میں ٹھہرنا اور وہیں پہ گزر بسر کرنا ہے، مستقر قرار و متاع الہین، اور ایک خاص وقت تک. اب آدم علیہ السلام سے غلطی تو ہو ہی چکی تھی، پھر انہوں نے کیا کیا، فتلقا آدم من ربہ کلمات فتاب علیہ انہ ہو التواب الرحیم. پھر اس وقت آدم علیہ السلام نے اپنے رب سے چند کلمات سیکھ کر توبہ کی، کلمات اللہ تعالیٰ سے جو ہے وہ کلمات سیکھ لیے اور توبہ کر لی. اور وہ کلمات کیا تھے، ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرین، کہ ہمارے رب ہم نے اپنے نفس پر ظلم کیا اور اگر تو نے ہماری بخشش نہ کی اور ہم پر رحم نہ کیا تو ہم خسارہ پانے والوں میں شامل ہو جائیں گے. تو گویا کہ یہاں پر ایک بڑا اہم نقطہ ہے جو میرے اور آپ کے سامنے ہے، غلطی دونوں سے ہوئی، شیطان سے بھی اور آدم علیہ السلام اور بی بی حوا سے بھی. شیطان سے جب غلطی ہوئی تو اس نے نہیں غلطی کی معافی مانگی، اور جب بی بی حوا اور آدم علیہ السلام سے غلطی ہوئی تو کیا ہوا، انہوں نے غلطی کی معافی مانگی، ہے نا. تو غلطی ہو جانا کوئی بڑی بات نہیں ہے انسان ہونے کے ناطے، کیونکہ انسان فرشتہ نہیں ہے، اور بعض اوقات ایسا ہو جاتا ہے کہ انسان سے گناہ ہو جاتے ہیں، غلطیاں ہو جاتی ہیں. لیکن غلطیاں ہونے کے بعد، گناہ ہونے کے بعد جو اصل بات ہے وہ کیا ہے کہ ہمیں جو ہے وہ اپنے گناہوں کی معافی مانگنی چاہیے، ہے نا. تو اسی سے یہ بات پتا چلتی ہے کہ سوری کرنا یہ آدم علیہ السلام کی سنت ہے، اور سوری نہ کرنا یہ شیطان کا طریقہ ہے. تو چھوٹے بچوں میں بھی لڑائی ہو نا، تو بعض بچے بالکل سوری کرنے پہ راضی نہیں ہوتے، کچھ کر لیں آپ. تو پھر اسی وقت سے یہ ٹریننگ کرنی چاہیے، چھوٹے چھوٹے بچوں میں لڑائی ہو، بات ہو کہ کوئی بات نہیں، اسے غلطی ہوگی، لیکن اب آپ کو سوری کرنا ہوگا. بچے کو سوری کو کہہ دیں رونا شروع کر دیتا ہے، منہ سرخ ہو رہا ہے، آنسو بہ رہے ہیں، لیکن سوری نہیں کرنی، ہے نا. اسی طرح جو ہے میرے اور آپ کے درمیان جھگڑا ہو جائے، گھر کے اندر فیملی میں کوئی مسئلہ ہو گیا، اور بعض اوقات یہ ہوتا ہے کہ جو ہے وہ ہماری غلطی ہوتی ہے اور ہم اپنی غلطی کو مانتے نہیں ہیں، اور اگر نہیں مانے تو پھر آپ یہ ہے کہ ہمارے اندر شیطان کی صفت پائی جاتی ہے. اور اگر ہم اپنی غلطی کا اقرار کر لیں، اس کو ایڈمٹ کر لیں، تو معاف کر لیں، تو اللہ کو یہ چیز بہت پسند ہے، کیونکہ اللہ تعالیٰ کہتے ہیں فتاب علی، میں اس کی طرف متوجہ ہوا، میں نے اس کی طرف نظر عنایت کی، میں نے اس سے پیار کیا. یعنی جب انہوں نے چند کلمات سیکھ کر توبہ کی تو اس کے رب نے اس کو قبول کر لیا. اور جس کی توبہ کو اللہ قبول کر لے، اور جس کی گناہوں کو اللہ معاف کر دے، اور جس کی غلطیوں پر اللہ پردہ ڈال دے، تو پھر لوگوں اس سے بڑھ کر انسان کی خوش قسمتی اور کیا ہو سکتی ہے، ہے نا. اللہ رب العزت فرماتے ہیں، یہ حدیث ہے مسلم کی، کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ ہر صبح اللہ اپنا دامن رحمت پھیلاتا ہے کہ رات کے اندھیرے میں گناہ کرنے والے پلٹ آ کے میں تجھے بخش دوں، ہر شام اللہ اپنا دامن رحمت پھیلاتا ہے اور فرشتہ منادی کرتا ہے کہ دن کی روشنی میں، دن کے اجالے میں گناہ کرنے والے پلٹ آ کے میں تجھے بخش دوں. فتاب علی، لوگوں اللہ ستر ماؤں سے پڑھ کر محبت کرنے والا ہے، اللہ بہت زیادہ ارحم الراحمین ہے. انسان ہونے کے ناطے میری اور آپ کی زندگی میں کچھ بھی، کوئی غلطیاں ہو گئی ہیں، کوئی گناہ ہو گئے ہیں، دنیا کو نہیں پتا تو کیا ہے، لیکن اللہ کو پتا ہے. تو اللہ کے آگے اپنے دامن کو پھیلائیں، اپنی جھولی اٹھائیں، اپنے ہاتھوں کو اٹھائیں، اور پھر اللہ سے گریہ زاری کریں، اور پھر اللہ سے معافی مانگیں. کیونکہ یہاں پر کیا ہے کہ انہوں نے توبہ کی، انہوں نے معافی مانگی، اور سچی توبہ کیا ہے کہ گناہ کو گناہ سمجھا جائے، پھر انسان شرمندہ ہو، پھر انسان جو ہے اس گناہ کو بالکل چھوڑ دے، پھر انسان جو ہے کبھی نہ کرنے کا اس کو عزم کر لے. تو یہ ہے توبہ، توبہ, سچی توبہ, اور ایسی توبہ جو ہے وہ اللہ قبول کر لیتا ہے. تو اب آپ دیکھ لیں کہ سید الاستغفار, یہ آپ سب کو یاد بھی کرنا ہے, اور اللہ کو بہت پسند ہے کہ ہم استغفار کریں اور توبہ کریں. اور مجھے تو اللہ کی یہ صفت بہت اچھی لگتی ہے, انہو ہو التواب الرحیم, کہ اللہ بہت توبہ کرنے, توبہ کو قبول کرنے والا اور رحم کرنے والا ہے. تو اسلام میں مایوسی نہیں ہے. اگر کسی نے 99 قتل کیے اور پھر وہ 100 قتل اس نے کیے اور 100 کا وہ قاتل بن گیا اور اللہ نے اس کو بھی معاف کر دیا, ہے نا, تو اللہ کی رحیمی, اللہ کی کریمی, اللہ کی غفاری کے کیا کہنے. کیا پتا کہ کب وہ اس کو میری اور آپ کی کوئی ایسی ادا پسند آ جائے تو وہ مجھے اور آپ کو معاف کر دے. تو اس کے لیے ایک طرف اللہ سے چپکے چپکے اپنے گناہوں کی معافی مانگنی چاہیے کہ صغیرن او کبیرہ, سرن او علانیہ, کہ جو بھی ازنبتا ہوں, کہ جو بھی میں نے گناہ کیے چھپ کر یا ظاہری طور پر, چھوٹے ہیں یا بڑے, اے اللہ تو اس کو معاف کر دے. اور دوسری بات یہ ہے کہ چلتے پھرتے نا اگر راستے میں کوئی کانٹا نظر آئے, کوئی ڈھیل پتھر نظر آئے, کوئی بش نظر آ جائے, کچھ بھی ہمیں نظر آئے کوئی راستے سے ہٹا دیں گے, شاید اللہ مجھے اسی طرح ہی معاف کر دے. کسی نیکی کو حقیر نہ سمجھے, کسی نیکی کو حقیر نہ سمجھے, کسی سجدے کو بڑا نہ سمجھے. اگر کوئی پیاسا ہے تو اپنا پانی کا گلاس ہی اس کو دے دیں, ہو سکتا ہے کہ اللہ مجھے ایسے ہی بخش دے. اگر کوئی بھوکا ہے زیادہ نہیں تو روٹی کا ایک نوالہ ہی دے دیں, ہو سکتا ہے کہ اللہ اسی طرح مجھے جہنم کی آگ سے بچا لے. اور زیادہ ڈالر نہیں, ایک ڈالر ہی, ایک پینی ہی دے دیں, ہو سکتا ہے اس طرح میری اور آپ کی بخشش ہو جائے, ہے نا. اور کچھ نہیں, اپنی کرسی ہی کسی کو دے دیں, یعنی یہ سیٹ والی کرسی جس پر ہم بیٹھ کے آپ لکھ رہے ہیں, چلو میں اپنی کرسی کے ساتھ اس کی کرسی ہی بچھا دیں. مجھے, میں نے نوٹس اچھے لکھ لی ہیں, اس کو لکھنے میں مشکل ہوتی ہے, اس کو نوٹس ہی بتا دیں کہ ایسے لکھتے ہیں اب, ہے نا. دوسرے کو سیدھا راستہ ہی بتا دیں, ہدایت کی طرف اس کا رخ ہی کر دیں, ہے نا. اگر کوئی مایوس ہے, کوئی پریشان ہے گھر کے حالات کی وجہ سے, اس کا حوصلہ ہی بنا دیں کہ کوئی بات نہیں, دنیا میں تو آزمائش ہوتی رہتی ہے. اور بعض اوقات ہمیں یہ عادت ہوتی ہے, بعض عورتیں شوہروں کی بہت ناشکری کرتی ہیں, بہت زیادہ ایسا ہے, ایسا ہے, ویسا ہے. رسول اللہ صلی اللہ علیہ وسلم نے ایک دفعہ کہا تھا کہ میں نے عورتوں کو جہنم میں زیادہ دیکھا, اور اس کی وجہ کیا تھی, ناشکری کی وجہ سے, کہ تم اپنے شوہروں کی ناشکری زیادہ کرتی ہو. میں یہ نہیں کہتی کہ میں فرشتہ ہوں یا آپ فرشتہ ہیں, اور میں یہ بھی نہیں کہتی کہ میرے اور آپ کے شوہر فرشتہ ہیں. میں بھی انسان ہوں, آپ بھی انسان ہیں, اور ہمارے شوہر اور ہمارے جتنے بھی رشتہ دار ہیں, ہم سب انسان ہیں. انسان ہونے کے ناطے کمی بیشی ہو جاتی ہے, لیکن دلوں کو بڑا کرنا اور دوسروں کی کمزوریوں پر نظر رکھنے کی بجائے ان کی خوبیوں پہ نظر رکھنا. اگر کسی جن کے ساتھ رہ رہے ہیں ان کے اندر جو ہے وہ 5 برائیاں ہیں, تو 10 اچھائیاں بھی تو ہوں گی نا. اگر 3 برائیاں ہیں تو 4 اچھائیاں بھی تو ہوں گی نا. تو پھر یہ ہے کہ جب انسان اچھائیوں پہ نظر رکھتا ہے, اس کا خیال کرتا ہے, تو شکر گزاری کا جذبہ پیدا ہوتا ہے, محبت پیدا ہوتی ہے. تو اور کیا ہے کہ گھر جو ہے وہ جنت کا ایک گہوارہ بن جاتا ہے. اور اللہ پھر جو ہے, اللہ تعالیٰ کہتے ہیں کہ میں جو ہوں توبہ قبول کرنے والا اور میں جو ہوں رحم کرنے والا. قلنا اہبطوا منہا جمیعا, ہم نے کہا تم سب یہاں سے اتر جاؤ. جمیعا کون کون تھے؟ حضرت آدم علیہ السلام, بیوی حوا اور شیطان, کہ تم سب یہاں سے اتر جاؤ. تو یہ دوبارہ کیوں کہا کہ تم سب اتر جاؤ, جبکہ پہلے بھی کہا تھا نا, پہلے بھی تو کہا ہے نا اللہ تعالیٰ نے. یہ آیت نمبر 36 میں, قلنا اہبطوا بعضکم لبعض عدو فلکم فی الارض مستقر و متاع الى حین. اب پھر یہاں پر کہا, تو اس کی وجہ کیا ہے کہ چونکہ انہوں نے, اللہ تعالیٰ نے ان کو زمین پر بھیجنا ہی تھا, ہے نا, توبہ کو قبول بھی کر لیا. اب توبہ کو قبول کرنے کے بعد, ان کو نبوت سے سرفراز کرنے کے بعد, ان کو ایک عزت اور رسپیکٹ دینے کے بعد, کہ وہ جائیں اور جا کر جو ہے ایک جنریشن کو, ایک نسل کو سیدھا راستہ دکھائیں. تو جنت سے نکلنے کا پہلے حکم دیا, پھر کہا کہ کلمے سیکھے, انہوں نے توبہ کر لی. اب یہ تو ہو سکتا تھا نا, توبہ کرنے کے بعد اب جنت میں ہی رہنے دیا جاتا, ہے نا. شیطان نے تو توبہ نہیں کی تھی, انہوں نے تو توبہ کر لی تھی, اب ان کو جنت ہی میں رہنے دیا جاتا. لیکن نہیں, ان کو جنت کی بجائے زمین پر ہی اتارا گیا, کیونکہ ایسا نہیں ہے کہ زمین ان کے لیے دار العذاب تھی یا دار السزا تھی. اللہ نے تو خود ہی کہا تھا انی جائل فی الارض خلیفہ, تو امتحان لیا اور اس کے بعد جو ہے ان کو زمین میں خلافت کے لیے چونکہ پیدا کیا تھا, جنت ان کا اصل جائے قیام نہ تھی، تو اب ان کو جو ہے وہ کہا کہ اب تم جاؤ زمین میں رہو، سزا کے طور پہ نہیں، ٹھیک ہے؟ کیونکہ بعض لوگ یہ سمجھتے ہیں کہ اگر آدم علیہ السلام اور بی بی حوا غلطی نہ کرتے تو ہم جنت میں ہوتے. بعض لوگ یہ کہتے ہیں کہ یہ کیوں انہوں نے غلطی کی، ہے نا؟ تو فَإِمَّا يَعْتِيَنَّكُمْ مِنِّي هُدًى فَمَنْ تَبِعَ هُدَايَ فَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ. پھر جو میری طرف سے کوئی ہدایت تمہارے پاس پہنچے، جو لوگ میری اس ہدایت کی پیروی کریں گے، تو ان کے لیے نہ کسی خوف کا کوئی مقام ہے اور نہ رنج کا کوئی جو ہے وہ موقع ہے. تو یہ آیت بھی بڑی ہی اہم ہے کہ پریشان کون ہوتے ہیں، ڈپریشن کن کو ہوتا ہے، مصیبتوں میں کون رہتے ہیں؟ جو لوگ ہدایت کی پیروی نہیں کرتے، جو لوگ قرآن کو فالو نہیں کرتے، جو قرآن پر عمل کرتے ہیں نا، جو قرآن کو پڑھتے ہیں اور اس کے مطابق اپنی زندگی کے دھارے ان کے بہتے ہیں، ان کی زندگیاں گزرتی ہیں، ان کا جینا مرنا، لینا دینا، اٹھنا بیٹھنا، ان کی دوستیاں، ان کی دشمنیاں قرآن کے جب گرد گھومتی ہیں، پھر وہ کوئی پریشان نہیں ہوتے. فلا خوف علیہم ولا هم یحزنون. نہ ان کو کوئی اپنے ماضی کا غم ہوتا ہے، نہ ان کو کوئی اپنے مستقبل کا خوف ہوتا ہے نا؟ تو کیا ہے کہ وہ بہت ہی سکون کے ساتھ رہتے ہیں. ہو سکتا ہے وہ بہت امیر نہ ہو، ہو سکتا ہے ان کے پاس بی ایم ڈبلیو نہ ہو، ہو سکتا ہے ان کے پاس بہت سے سونے کے ہار نہ ہو، ان کا بہت اچھا سٹیٹس نہ ہو، لیکن یعنی ساری نعمتوں میں سے سب سے بڑی نعمت ہدایت کی نعمت ہے. دنیا تو اللہ نے کافروں کو بھی بہت دی، لیکن ہدایت کی نعمت تو نصیبوں والوں کو ملتی ہے. یہ ان کو ملتی ہے جو چاہتے ہیں. جو دولت ہے نا دنیا کی، وہ اللہ ہر ایک کو دیتا ہے، جو کفر کرتا ہے، جو منافقت کرتا ہے، جو مسلمان ہے، جو مشرک ہے، سب کو دیتا ہے. لیکن ہدایت کی دولت صرف ان کو دیتا ہے جو اس کو لینا چاہتے ہیں. ہدایت لوگوں اللہ کی اندھی بانٹ نہیں ہے کہ ایسے ہی لوگوں کو دیتا چلا جائے. اس کے لیے دلوں کے دروازے کھولنا ضروری ہیں، اس کے لیے دامن کو پھیلانا ضروری ہے، اس کے لیے قدم کا اٹھانا ضروری ہے، اس کے لیے محنت کرنا ضروری ہے. تو لوگوں، اسلام کا راستہ مشقتوں کا راستہ ہے، یہ محنتوں کا راستہ ہے، یہ عظیمتوں کا راستہ ہے، یہ صداقت کا راستہ ہے، اور یہ انبیاء کا راستہ ہے، اور یہ شہداء کا راستہ ہے، یہ صدیقین کا راستہ ہے. تو پھر میں اور آپ اس راستے پہ کیوں نہ چلیں؟ میں اور آپ کیوں پریشان ہوں؟ یہی بات ہے. فَإِمَّا يَأْتِيَنَّكُم مِّنِّي هُدًى، تم میں سے جس کے پاس جو کوئی ہدایت پہنچے گی، فَمَن تَبِعَ هُدَايَ، وہ میری ہدایت کی پیروی کرے گا، فَلَا خَوْفٌ عَلَيْهِمْ وَلَا هُمْ يَحْزَنُونَ، تو اس کے لیے نہ کوئی خوف اور رنج کا موقع ہوگا. وَالَّذِينَ كَفَرُوا وَكَذَّبُوا بِآيَاتِنَا، رہے وہ لوگ جنہوں نے انکار کیا اور جنہوں نے جھٹلایا ہماری آیات کو، وہ لوگ جو کہ مانتے نہیں ہیں، وہ لوگ جو کہ عبادت نہیں کرتے، جو کہ بندگی نہیں کرتے، وہ لوگ جو اپنے آپ کو اللہ کے آگے جھکاتے نہیں ہیں. کئی فتق فرون باللہ، ان کو جب یہ جرت ہو جاتی ہے تو اللہ رب العزت فرماتے ہیں مجھے بھی پھر اس کی کوئی پرواہ نہیں ہے. جو لوگ کفر کریں گے، جھٹلائیں گے ہماری آیات کو، اولئک اصحاب النار، یہی وہ لوگ ہیں جو کہ آگ والے ہیں، یہ آگ کے ساتھی ہیں. ہم فیہا خالدون، اور جہاں پہ وہ ہمیشہ رہیں گے. اللہ تعالی ہمیں جو ہے وہ نیکیوں میں بڑھنے کی توفیق دے، اور حضرت آدم علیہ السلام کا کردار اپنانے کی، اور ہدایت پر عمل کرنے کی، اور یہ کہ ساری دنیا ہماری اللہ نے میرے اور آپ کے لیے پیدا کی، اور اس بات کو یاد رکھنے کی کہ یہ دل پھر اللہ کو دے دینا ہے. دل ایک ہی ہے، ایک دل میں نہ دو محبتیں نہیں جمع ہو سکتی، نہ دنیا کی اور نہ آخرت کی، اکٹھی نہیں دو ہو سکتی. کیونکہ ایک دل جسٹ لائک اے گلاس، گلاس کے اندر آپ اگر واٹر ڈالیں گے، پانی ڈالیں گے، تو اب کیا ہے، یا تو پانی ڈال لیں یا کوئی جوس ڈال لیں، اور ایک چیز میں، ایک گلاس میں آپ دو چیزیں ڈالیں گے تو وہ مکس ہو جائیں گی، اپنی حیثیت قائم نہیں رکھیں گی. گلاس کے اندر کچھ لوگ آگ رکھتے ہیں، ٹھیک ہے، اب وہ کہتے ہیں نہیں نہیں پانی بھی رکھنا چاہتے ہیں، تو پانی جب آئے گا تو آگ بجھ جائے گی، آگ زیادہ ہوگی تو پانی کا وہ اثر قبول نہیں کرے گی. تو جب ایک دل کے اندر، دل ایک ہے، اس میں ہم شیطان کو بھی راضی کرنا چاہتے ہیں، دنیا کی محبت بھی رکھنا چاہتے ہیں، اور پھر اللہ کو بھی راضی کرنا چاہتے ہیں، تو دو کام اکٹھے نہیں ہو سکتے. دو کشتیوں کا مسافر، ایسا آپ نے کبھی پیسنجر دیکھا کہ ایک ٹانگ اس کی ایک بوٹ کے اندر ہے، دوسری دوسری بوٹ پر ہے، एक बोट उधर को जा रही है उधर को, तो वो कभी मंजिल पर नहीं पहुंचता, वो टुकड़े टुकड़े हो जाता है। दो कश्तियों का मुसाफिर कभी मंजिल पर नहीं पहुंचता। दो चीजों से मोहब्बत करने वाला कभी दोनों को राजी नहीं कर सकता। तो आइए अल्लाह से मोहब्बत करें, एक दिल है वो अल्लाह को दे दें, अल्लाह की बंदगी करें, अल्लाह को राजी करें, और जब अल्लाह को राजी करेंगे तो नतीजतन दुनिया सारी खुद ब खुद राजी हो जाएगी। सुभानक अल्लाहुम्मा व बिहमदिका नस्तगफिरुका व नतूबु इलैह।